नमस्कार। चुरे संरक्षणको विषयमा जानकारी र पैरवी गर्ने गराउने उद्देश्यले प्रदेश दुईका तीन जिल्लाहरू क्रमशः धनुषा, महोत्तरी र सर्लाहीका 10 स्वतन्त्र रेडियो स्टेशनहरूसँगको सहकार्य र अर्थ जर्नालिजम नेटवर्क इन्टरन्युजको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले काठमाडौँ उपत्यकाबाट संरचित कार्यक्रम लहर चुरेर जीवनको 5 केन्द्रीय संस्करणमा तपाईँ सम्पूर्ण श्रोता सहभागीहरूलाई स्वागत गर्दछौ। कार्यक्रम प्रस्तोता म सरिता
र म पवन। तीव्र रूपमा भइरहेको चुरे क्षेत्र एवं भूभागको जबरजस्ती दोहनले मानव जीवन र जीव जन्तु, रुख बिरुवा, माटो पानी, ढुङ्गा चट्टान र समग्र वातावरण नै संकटमा परिरहेको र यो खतरा अझै बढ्दै गइरहेको अहिलेको अवस्थामा चुरे क्षेत्रको संरक्षणमा सम्भव भएसम्म सबैलाई जानकार र जिम्मेवार बनाउने उद्देश्यले यो कार्यक्रम संरचना गरिएको हो। यो कार्यक्रम तपाईँले हरेक 2 साताको अर्थात् पाक्षिक अन्तरालमा धनुषा, महोत्तरी र सर्लाहीका 10 स्वतन्त्र रेडियो स्टेशनबाट यसै बार यसै समयमा सुन्दै आइरहनु भएको छ। कार्यक्रमको यो केन्द्रीय संस्करण स्थानीय रेडियोले उत्पादन गरेका तीनै कार्यक्रमहरूको समष्टिगत स्वरूप हो। मानिस र अन्य जैविक प्राणीका लागि पानीको महत्वका विषयमा धनुषा, महोत्तरी र सर्लाहीका स्थानीय नागरिकको बुझाइ
चुरे क्षेत्रमा चाहिँ आकाशे पानीको भरमा चाहिँ खेतीहरू गर्नु परेको छ।
चुरेलाई चाहिँ संरक्षण गरेर बिरुवाहरू लगाएर भुछे हुने जग्गाहरूलाई चाहिँ रोकथाम गर्यो भनेदेखि त्यसबाट चाहिँ पानी चाहिँ आफसे आफ पलाउँदो रहेछ।
चुरेको अव्यवस्थित दोहनका कारण पानीका मुहान सुक्खा हुँदा वर्षेनी पानीको अभाव झेल्न बाध्य सर्लाहीका नागरिकको गुनासो सहितको रिपोर्ट।
पर्याप्त पानी र हरियालीका लागि चुरे संरक्षणको महत्वका विषयमा महोत्तरी गौशाला नगरपालिका 7 स्थित कृषि ज्ञान केन्द्रका निवर्तमान बाली संरक्षण अधिकृत सुमन अधिकारीसँगको कुराकानी।
चुरेकै विनाशको कारणबाट पानी जब थोरै पर्छ अनि यो माटोमा पनि हुनुपर्ने पानीको क्षमता त्यो छैन।
चुरे संरक्षणका लागि गठित राष्ट्रपति चुरे तराई मध्ये संरक्षण विकास समिति र चुरे संरक्षणमा समितिले गरिरहेका पहल तथा प्रयासका विषयमा समितिका वन विज्ञ एवं अनुसन्धाता राजन रेग्मीसँगको कुराकानी।
गौरवको आयोजनाको रूपमा नेपालको संवेदनशील चुरे क्षेत्रको विगत स्थितिलाई संरक्षण गर्नको लागि विकास समिति 2013 अन्तर्गत गठन गरिएको हो
र साथमा अन्य लोकहितकारी सन्देश पनि हामीसँग छन्। अबको करिब आधा घण्टा हामीलाई सुनेर साथ दिनुहोस् है।
सहभागी श्रोता, मानव र प्रकृति बीच घनिष्ठ सम्बन्ध रहँदै आएको छ भन्ने कुरा हामीले यसअघिका अङ्कहरूमा छलफल गरिसक्यौँ। आजको अङ्कमा हामी मानव तथा अन्य जैविक प्राणी एवं बोट बिरुवाका लागि पानी र पानीको स्रोतका लागि चुरे संरक्षणको महत्वको विषयमा छलफल गर्दैछौँ।
पानी हरेक जैविक प्राणीदेखि बोट बिरुवा माटोसम्मलाई नभई नहुने तरल पदार्थ हो। पानी हाम्रो सभ्यतासँग पनि जोडिएको छ। खेतीपातीको लागि पनि पानी अति आवश्यक छ। खास गरी खोला नाला, नदी नहर तथा कुलोको पानीको सिँचाइको माध्यमबाट कृषि उत्पादन हुने गर्छ। नदीमा बगेर आउने माटोले सोसेर लिएको पानी जमिन मुनि जम्मा हुन्छ। यसरी जम्मा भएको पानी कुनै स्थानबाट मूल फुटेर बाहिर निस्कन्छ, जसलाई हामी कल, धारा, कुवा, पँधेरो आदि नाम दिई प्रकृतिको स्वच्छ पानी प्रयोग गरिरहेका हुन्छौँ।
यति मात्र होइन, चुरेको माटोले सोसेको पानीद्वारा हामी हाम्रो घर घरमा धारा, कल, ह्यान्डपाइपहरू जडान गरी जमिनभित्रको पानी तानेर उपभोग गरिरहेका हुन्छौँ। त्यसैले पनि हरेक जीवित प्राणी र वनस्पतिका लागि पानीको ठूलो महत्त्व छ। यसै क्रममा वनस्पति, मानिस तथा अन्य जैविक प्राणी र पानीबीचको सम्बन्धलाई कसरी बुझ्नु भएको छ भनेर धनुषा, महोत्तरी र सर्लाहीका स्थानीय सहकर्मीहरूले त्यहाँका नागरिकहरूलाई सोध्नु भएको छ। सुनौ उहाँहरूको प्रतिक्रिया जनबोली स्तम्भमा।
नमस्कार, म अर्जुन विश्वकर्मा। मेरो घर चाहिँ लालबन्दी, वडा नम्बर 12। चुरे क्षेत्रमा चाहिँ आकाशे पानीको भरमा चाहिँ खेतीहरू गर्नु परेको छ र अब यो चुरे क्षेत्र संरक्षण गर्नुपर्ने आवश्यकता छ।
हम राजेश सदा एकटा किसान छी। हमरा सबके यानी कि जे समय पर पानी न परी है, समय पर पानी कहियो काल पर्वो काल नीक से पड़ल तऽ खेती पाती होइ है, नहीं तो नहीं होइ है। हमरा सबके सिंचाई के व्यवस्था न है, आकाशे के मुँह ताक पड़ी है, ऊपर से पानी गिरी है तो पानी अभी है, अब खेती पाती होते तो न बाल बच्चा धिया पोता खाता है, नहीं तो धियो पोता भूखले रह जाये है, तो हमरा सबके बड़ा समस्या है। पानी ये जीवन है, पानी होते तो हमरा सबके जीवन रहते, न तो मुश्किल है।
हमार नाम संगीता महारा है की खेती के लिए पानी चाहिए, पानी नहीं रहे है केना के हम सब खेती करबे, पानी अब है तो बाहरे चल अब है, हमरा सबके लिए खेतिये जीवन है, हम सब वही से गुजारा करे छे, लेकिन पानिये के क्यों नहीं ध्यान दे, सब अपन अपन काम में लागल रहे है।
मेरो नाम गणेश कामने उपाने, मेरो घर बर्दिवा नगरपालिका एक चुरे पनानी भर चुरे बाट चाहिँ भुसे भर चाहिँ पानी चाहिँ तपाईको धेरै गहिरो तरिकाले जमिन मुनि भासेको छ, अहिले पानी चाहिँ छैन। चुरेको पानीको महत्व चाहिँ ठुलो छ, चुरेलाई चाहिँ संरक्षण गरेर बिरुवाहरू लगाएर भुसे हुने जग्गाहरूलाई चाहिँ रोकथाम गर्यो भनेदेखि त्यसबाट चाहिँ पानी चाहिँ आफसे आफ पलाउँदो रहेछ। गिटी बालुहरू चाहिँ तपाईँको बगेर चाहिँ तल जान नदिइकन एकदम चाहिँ त्यो संरक्षण बनाएर ड्यामहरू कसेर वरिपरि पुरा बिरुवा लगाएर तपाईँको चाहिँ भुसे हुनलाई कम गर्यो भने चाहिँ पानीको स्रोत आफै पलाउँछ।
मेरो नाम रामणी पोखरेल, मेरो वासस्थान बर्दिवा। सूर्य क्षेत्रमा अति महत्वपूर्ण छ पानीको, यो क्षेत्र सुक्खा क्षेत्र भएको हुनाले यसमा चाहिँ पानी सञ्चित गरेर कृषकहरूको जीवन स्तर गर्न सकिन्छ।
आफ्ना अनुभवहरू बताइदिनु भएकोमा तराई मधेस स्थित धनुषा महोत्तरी र सर्लाहीका नागरिकहरूप्रति आभारी छौँ। तराई मधेस क्षेत्रका यी नागरिकहरूले चुरे क्षेत्रको बासिन्दा भए पनि वर्षेनी खानेपानी र सिँचाइका लागि पानीको चरम अभाव झेल्दै आएका छन्। खेतीपातीका लागि पनि आकाशे पानीमा निर्भर हुनु परेको छ।
यसको प्रमुख कारण भनेको चुरे क्षेत्रको मरुभूमिकरण नै हो। चुरे क्षेत्रको अव्यवस्थित दोहन, वनजङ्गल फडानी तथा अतिक्रमण, अत्यधिक भूक्षय, बाढी तथा नदी कटान, ढुङ्गा गिटी बालुवाको अव्यवस्थित उत्खनन, अनुपयुक्त खेती प्रणाली, स्रोतहरूको संरक्षणमा चासो नदिनु, जनचेतनाको कमी जस्ता कारणले पछिल्लो समय चुरे क्षेत्र दोहनको चपेटामा परेको छ। यसरी चुरेको ढुङ्गा माटो खलबलिँदा पानीका मुहान सुक्ने, जमिन सुक्खा तथा मरुभूमिमा परिणत हुने जस्ता प्राकृतिक विपत्तिहरू आउने गर्दछन्।
यस्तै समस्या भोग्दै आएका सर्लाहीका नागरिकको गुनासो समेटेर रेडियो एकता सर्लाहीका स्थानीय सहकर्मीले एक रेडियो रिपोर्ट तयार पार्नु भएको छ। अबको पालोमा सुनौ सोही रिपोर्ट।
सर्लाहीको चुरे भेगका अधिकांश किसान तथा स्थानीयहरू आकाशे वर्षाको भरमा खेती गर्न बाध्य छन्। अनि खानेपानीका लागि पनि विभिन्न जरुवा पानीका स्रोत तथा खोला खोल्सा र कुवाको भर पर्नुपर्छ। तर पछिल्लो समय चुरे दोहन र विनाशले चुरे क्षेत्र तथा राजमार्ग आसपासका बस्तीमा खानेपानी र सिँचाइको समस्या बढ्दो छ। लालबन्दी नगरपालिका 12 पत्थरकोटका अडाध्यक्ष शिवकृष्ण वैद्य,
अब अहिलेसम्म त सहिरहेछ, अब सुक्ला नि, अब के चैत वैशाखमा खाने बारे समस्या, अब पानी सुक्छ कि प्राय गरी, यो अब बढी अब रुखहरू काटेर त्यो पानी सुरेकै कारणले त समस्या के गर्ने, माथिले पानी राख्नु सकेको छैन, माथि फडान भएको भए गर्छ, कति हुँदैन, समस्या त्यही नै छ।
चुरे संरक्षण गरे हामी जोगिन्छौँ भन्ने कुरा बुझाउन नसकिएका तथा बुझेर पनि नबुझे झैँ गरिरहेका स्थानीय तथा तस्करको समूहले अहिले पनि चुरे दोहन र कटानको काम गरिरहेका छन्। सर्लाहीका सहायक वन अधिकृत सजन चौधरी यसले भविष्यमा तराई क्षेत्र मरुभूमिमा परिणत हुने खतरा रहेको बताउनुहुन्छ।
विकासका नाममा मात्रै जथाभावी फडानी गर्ने, त्यस पछाडिबाट जथाभावी बाटो खन्ने या केही अरू अरू पनि केही नाममा हामीले विनाश गर्दै जाने हो भने त्यो भोलिको दिनमा हामी सबैको लागि एउटा ठुलो समस्या निम्त्याउनेछ।
कतिपय ठाउँमा भने स्थानीयहरू नै जागरूक भएर चुरे संरक्षण पनि गरिरहेका छन्। हरियो नगरपालिका 2 अत्रौलीका वडाध्यक्ष अर्जुन महतो,
2 नम्बर वडामा तपाईँको चुरे क्षेत्र त छँदैछ होइन, अनि यहाँ हाम्रो नगर प्रमुख मेयर साहबले वर्षेनी बिरुवा दिनुभएको छ। बिरुवा भन्नाले अब उन्नत जातको आँपको बिरुवाहरू पनि छ, लगायत समृद्धहरू अरू अरू वन कार्यालयबाट पनि दिएको छ जहिले पनि। अनि तपाईँको कटान चाहिँ यहाँ रुख कटान हुँदैन, अब सबै गरिबदेखि धनीसम्म सबैको घरमा चाहिँ सिलिन्डर नै पाल्ने गर्छ, अनि दाउरा कटान बन्द भयो, चरणमा बन्द भएको छ।
वडा अध्यक्ष महतोका अनुसार अहिले 30 वडामा रहेका वन समूहको नेतृत्व महिलाले नै गरेर संरक्षणको काम गरिरहेका छन्।
सामुदायिक वन 2 छ, बिसौली डाँडा सामुदायिक वन जो हाम्रो निर्वाचित सदस्य हरिमाया अध्यक्षतामा छ, अनि पञ्चबुद्ध वनको हाम्रो महिला नेत्री पद्मा ठोकरज्यूको अध्यक्षतामा छ, दुईटा वन सामुदायिक वन हो यहाँ दत्ता भएको वन, अनि तपाईँको जुन पाखा भित्ताहरू थियो त्यो चाहिँ अहिलेसम्म न दर्ता भएको छ, न चाहिँ व्यक्तिहरूले चाहिँ आफैले संरक्षण गरेर आफैले कटार लाउने, जस्तो डाले घाँसहरू लाउने अनि अम्रिसो लाउने घेरा लाउने गरेर चाहिँ अहिले हरा भरा भएको
छ। चुरे रहे पानी, पानी भए हामी रहने भएकाले आजैका मितिदेखि आफ्नो गाउँठाउँको वन जङ्गल संरक्षण एवं हरियाली बढाउने कार्यमा हामी सबै एकजुट हुन जरुरी छ।
हो, अब पनि बेलैमा सचेत नहुने हो भने सर्लाहीका यी नागरिकहरूले अहिले भोगिरहेको समस्या अझ चरम अवस्थामा पुग्ने निश्चित छ। विभिन्न विकास निर्माणका काम गर्दा होस् वा दैनिक जीवनयापनका क्रममा मानिसले चुरे क्षेत्रको ढुङ्गा माटोलाई आफू खुसी उत्खनन गर्ने क्रम बढिरहेको छ। हाम्रा लागि चुरेको महत्त्व के छ अनि यसको व्यवस्थित उत्खनन कसरी गर्नुपर्छ भन्नेमा स्थानीय नागरिकहरूमा जनचेतना नभएको देखिन्छ। जनचेतना हुनेहरूले पनि दिगो र व्यवस्थित विकास नीतिलाई व्यवस्था गरेको पाइन्छ, जसको परिणामस्वरूप चुरेको काखैका बासिन्दाहरू पनि पानीको चरम अभावमा बाँचिरहनु परेको छ।
निश्चय पनि भविष्यमा यस्तो समस्या नआओस् भनेर हामी अब भने सचेत हुनैपर्छ। प्राकृतिक स्रोत र साधनहरूको व्यवस्थित उपभोग गर्नुपर्छ। त्यसका लागि पहिले त किसानका लागि पानी र पानीका लागि चुरेको महत्त्व के छ भनेर बुझ्न बुझाउन आवश्यक छ। यसैबीच रेडियो दर्पण महोत्तरीका स्थानीय सहकर्मीले महोत्तरी गौशाला नगरपालिका वडा नम्बर 7 स्थित कृषि ज्ञान केन्द्रका निवर्तमान बाली संरक्षण अधिकृत सुमन अधिकारीसँग चुरे किसान र पानी बीचको सम्बन्ध र चुरे संरक्षणको लागि नागरिकको दायित्व लगायतका विषयमा कुराकानी गर्नुभएको छ। अबको पालोमा सुनौ यो कुराकानी।
चुरे र पानी र किसानमा के सम्बन्ध तपाईँ देख्नुहुन्छ?
किसानलाई पानी नभइकन कुनै खेतीपाती गर्न सक्दैन। वास्तवमा किसानको लागि सबभन्दा मुख्य चिज पानी नै हो। कुनै पनि बाली बिरुवा उत्पादन गर्नको लागि, बढाउन फलाउनको लागि सबभन्दा प्रथम त पानीको आवश्यकता छ। यसको लागि वास्तवमा भन्नुहुन्छ भने चुरेको विनाश भइरहेछ रे दिनानुदिन। त्यो आजदेखि विनाश भएको होइन, सुरुमा 36 सालदेखि जब जब आन्दोलन आयो नेपालमा तब तब तपाईँको चुरेमै आक्रमण भयो। चुरेको जति जङ्गल थियो काटेर रातारात जङ्गल लैजाने, बेच्ने, दाउरा बिक्री गर्ने, लैजाने गरेको छ। चुरे त चुरेकै कारणबाट तराईको अन्नको भण्डार, नेपालमा तराईलाई चाहिँ अन्नको भण्डार भन्ने गरिन्छ। पहिला उखान थियो तराई अन्नको भण्डार, किनभने त्यसको ठिक टाउकोमा सिरहानमा चाहिँ चुरे थियो र चुरेको पानी आउँदाखेरि जङ्गलको पानी मरिलो पानी आउँथ्यो र त्यो पानी बालीमा लाग्दाखेरि यति उत्पादन हुन्थ्यो जसको सीमा रहेन। तर के गर्ने, आज त्यो चुरे विनाश भएको हुनाले चुरेबाट पानी आउन छोड्यो। कहिले पानी परिहाल्यो भने पनि अकस्मात ठुलै पानी परेर त्यो पनि बालीलाई नोक्सानै हुन्छ। तर प्रायः पानी नै पर्दैन, अब पानी पर्न छोड्यो। पहिला त्यो पानी पर्दाखेरि मूलहरू यति निस्कन्थ्यो, मूलबाट पानी बाह्रै महिना पाए आइरहन्थ्यो, जसबाट मान्छेले खाने पानीदेखि लिएर सिँचाइसम्मको काम हुन्थ्यो। अहिले त भन्नुहुन्छ भने पानीको लेभल नै तल गइसकेको छ, किनभने चुरेकै विनाशको कारणबाट। किन पानी जब थोरै पर्छ अनि यो माटोमा पनि हुनुपर्ने पानीको क्षमता त्यो छैन, त्यसले गर्दाखेरि पानी त एकदम समस्याको रूपमा चुरे कारणबाट नै पानी नभएको।
अहिले चाहिँ खासमा यो नदी नालाहरू पनि एकदम कटान भइरहेछन्, बालुवा गिटीहरू पनि सीमाभन्दा बढी नै ओसार पसार भइराखेको छ, र यसले गर्दा के असर परिरहेको छ जनजीवनमा वा किसानमा वा खेतीमा?
ठुलो असर भइरहेको छ, किनभने पहिला तपाईँको चुरेमा जब रुख हुन्थ्यो तब पानी पर्दा पनि मात्र पानी बगेर आउँथ्यो, तर रुख काटिसकेपछि त्यहाँको तब बालुवा ढुङ्गा पनि उत्खनन भइरहेछ। त्यहाँको बालुवा ढुङ्गा ल्याएर यहाँ चाहिँ बाटो बनाउने, नेपालदेखि इन्डियासम्म पनि ओसार पसार गर्ने, त्यसले गर्दाखेरि तपाईँको त्यो जब खनिएको ठाउँबाट पानी पर्यो भने त्यहाँबाट ढुङ्गा र गिटी बालुवा बगेर आउँछ, र त्यो आएर उत्पादन हुने जग्गामा, जहाँ चाहिँ राम्रोसँग उत्पादन हुने, खेतीपाती हुने त्यो जग्गामा आएर जब ढुङ्गा गेग्रान माटो बालुवा आइपुग्छ भने त्यहाँ के उत्पादन होला? त्यसले गर्दाखेरि यो जग्गाको पनि विनाशको पनि कारण हो। र के छ भने यहाँको जुन खोला नाला छन् त्यो फराकिलो खालको खोला नाला छन्, त्यो गहिरो नालामा त्यो ढुङ्गा बालुवा पसिसकेपछि त्यो फराकिलो भइहाल्छ र धेरै जग्गाको पनि विनाश हुन्छ। बाटो आफ्नो बाटो खोला नगइकन जताततै बाटो बनाइदिन्छ, त्यसले गर्दाखेरि निकै जग्गाको विनाश भइरहेको छ।
यसको संरक्षणको पहलको दायित्व चाहिँ कस कसको हो तपाईँको विचारमा?
सबभन्दा प्रथम कुरा त सरकारको नै हो। सरकारको जुन यो वन विभाग छ अथवा जे छ, यो चुरे संरक्षणको लागि राष्ट्रपति चुरे संरक्षण पनि कार्यक्रम लागू भयो र यसमा सोच्नुपर्ने कुरा त सरकारभन्दा पनि जनता आफैलाई, किनभने जो जनतालाई त्यहाँबाट पानी एउटा अमृतको रूपमा बगेर आउँछ त्यसलाई संरक्षण कसरी गर्ने भन्ने कुरा त्यो सोच हुनुपर्नेमा त्यो भइरहेको छैन। व्यक्तिगत लाभको लागि कसैले चाहिँ दाउरा ल्याएर 2-4 हजारको बेच्ने, 4 हजारको काठ बेच्ने, त्यसले गर्दाखेरि भविष्यमा के असर हुन्छ त्यो कुरामा ध्यानै नदिकन त्यसको विनाश भइरहेछ र यसमा वास्तवमा जनताले पब्लिकले आफै सोच्नुपर्ने कुरा छ। त्यसमा नसोचिकन व्यक्तिगत लाभ लिनको लागि चाहिँ जङ्गलको विनाश गरिरहेछ। यसमा सरकारको पनि ठोस कदम हुनु पर्यो, किनभने जङ्गलमा पक्रिएका व्यक्तिलाई कडा से कडा कारवाही गर्यो भने जङ्गलमा कोही जाँदैन र जङ्गलहरू चाहिँ जस्तो सामुदायिक वनहरू जस्तो जनतालाई नै जिम्मा दिने, त्यो वनको संरक्षण पनि हुन्छ, त्यसको विकास पनि हुन्छ।
नदीको तटीय क्षेत्रहरूमा वृक्षारोपण कतिको आवश्यक छ र यसले कसरी फाइदा पुर्याउँछ?
वृक्षारोपण नदीको किनारमा त एकदमै आवश्यक छ, किनभने त्यो बिरुवा रोप्यो भने त्यसलाई कटान गरेर बाहिर अर्को चाहिँ खोला बग्न सक्दैन, अरू ठाउँमा जाँदैन, ठिक सीमित आफ्नो एरिया भएर मात्रै खोला बग्छ। त्यसैले खोलाको दुई छेउमा राम्रोसँग वृक्षारोपण भयो भने त्यो वृक्षारोपण गर्दा पनि त्यो लामो लामो जरा जाने जस्तो भेटिभर ग्रास हुन्छ, त्यसपछि तपाईँको केराको बोट हुन्छ, बाँसको बिरुवा हुन्छ, यिनीहरूको जुन लामो जरा जाने खालका बिरुवाहरू लगाइदियो भने त्यसले माटोलाई समाएर बस्छ र माटोलाई चाहिँ निकाल्न दिँदैन, त्यसले गर्दाखेरि खोलाको पनि संरक्षण हुने र जग्गाको पनि संरक्षण हुने।
यसमा खासमा यदि केही तपाईँले यदि सल्लाह दिनुपर्दा स्थानीय सरकारलाई वा राज्य सरकारलाई वा केन्द्रीय सरकारलाई र समेत चाहिँ हाम्रो किसानहरूको वा जनसमुदायको के दायित्व छ यसलाई बचाउनलाई के गर्नुपर्छ भनेर अन्तिममा म्यासेज के दिन चाहनुहुन्छ?
सारांशमा म के भन्न चाहन्छु, एक नम्बरमा त चुरेको संरक्षण गर्नु पर्यो, त्यहाँ जुन कटानी दिनरात कटानी भइरहेछ र ढुङ्गा बालुवा उत्खनन भइरहेछ त्यसलाई पनि रोक्नु पर्यो, ढुङ्गा बालुवा रोक्नु पर्यो, बिरुवा कटानी रोक्नु पर्यो र त्यहाँबाट भएका खोलाहरूलाई बरु डोजरले बिचमा खनेर शुद्ध एउटा बाटो निकालिदिनु पर्यो पानी निकासको लागि, पानी निक्लोस् र त्यसबाट चाहिँ बनाएर चाहिँ नहर बनाएर बाली बिरुवामा सिँचाइ गर्ने, खेतमा सिँचाइ गर्नको लागि नहर बनाइदिनु पर्यो र जुन त्यो खोलाको निकास बनाइन्छ बिचबाट डोजरले खनेर त्यो दुवै छेउमा तटबन्ध बनाएर त्यसमा बिरुवा रोपण वृक्षारोपण गरिदियो भने त्यो एउटा सानो एरिया मात्र जग्गाको विनाश हुँदैन, जग्गा धेरै निस्कन्छ र त्यही निस्केको जग्गालाई सरकारले चाहिँ अधिग्रहण गरेर त्यसमा त्यसलाई बिक्री गर्न सक्छ, कुनै किसानलाई दिन सक्छ अथवा त्यसको उपयोग हुन सक्छ र बिचबाट खोला आफै बिस्तारै बग्छ र दुवै छेउको तटबन्ध बलियो हुन्छ, बिरुवाले गर्दा पनि बलियो हुन्छ, तटबन्ध बनाउँदा पनि बलियो हुन्छ, जग्गाको पनि संरक्षण हुने र पानी पनि आफ्नो बाटो भएर निस्कन्छ र त्यसको लागि मुहान नै संरक्षण गर्नुपर्छ, जहाँबाट चाहिँ बालुवा ढुङ्गाको उत्खनन र बिरु वृक्षारोपणको काम हुन्छ त्यो हुनुपर्छ। उत्खनन चाहिँ बिरुवा के अरे माटो र बालुवाको उत्खनन गर्नु हुँदैन ढुङ्गाको, त्यो चाहिँ रोक्नुपर्छ। त्यसैले पानीसँग सम्बन्धित वन र किसान र जीवन र जग्गा यो सबै चाहिँ एकदम सम्बन्धित कुरा, एक अर्कामा रिलेटेड कुरा हुन्छ।
किसानका लागि पानी र पानीका लागि चुरेको महत्त्वको विषयमा महत्त्वपूर्ण विचार राखिदिनु भएकोमा महोत्तरी वडा नम्बर 7 स्थित कृषि ज्ञान केन्द्रका निवर्तमान बाली संरक्षण अधिकृत सुमन अधिकारीलाई धेरै धन्यवाद छ। उहाँले भन्नुभए जस्तै चुरेको महत्त्व नबुझेका नागरिकलाई सचेत बनाउने र ढुङ्गा गिट्टी बालुवाको चोरी निकासी गर्ने, वनजङ्गलको अतिक्रमण गर्ने लगायतका व्यक्तिलाई तुरुन्तै कारवाही गर्ने जस्ता संयन्त्र सरकारले बनाउन सके बेलैमा चुरेको संरक्षण हुन सक्दछ।
अहिले त स्थानीय स्तरमा स्थानीय तहहरू पनि सक्रिय छन् जसले आफ्नो ठाउँको चुरे संरक्षणमा ध्यान दिन सक्छन्। यसका साथै चुरेको व्यवस्थित उपयोगका लागि सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति पनि बनाएको छ। यो समितिले पनि स्थानीय सरकारसँग समन्वय गरी चुरे संरक्षणमा काम गर्दै आएको छ। के कसरी काम भइरहेको छ त? यसै विषयमा हामीले संरक्षण विकास समितिको बनावट, यसका कार्य र भविष्यका योजनाका बारेमा समितिका वन विज्ञ एवं अनुसन्धाता राजन रेग्मीसँग कुराकानी गरेका छौँ। अबको पालोमा सुनौ सोही कुराकानी।
71 साल दुई गते तत्कालीन नेपाल सरकारद्वारा राष्ट्रिय गौरवको आयोजनाको रूपमा नेपालको संवेदनशील चुरे क्षेत्रको विगतको स्थितिलाई संरक्षण गर्नको लागि विकास समिति ऐन 2013 अन्तर्गत चाहिँ गठन गरिएको हो। राज्य मन्त्री सरहको सुविधा पाउने गरी अध्यक्षज्यू र चारजना सदस्यज्यूहरू विभिन्न क्षेत्रका विज्ञज्यूहरूलाई समेटेर त्यसरी बोर्डको चाहिँ यसमा चाहिँ व्यवस्था गरिएको छ। र गत सालदेखि यसको आफ्नै कार्यान्वयन इकाइहरू पूर्वदेखि पश्चिमसम्म 5 पूर्वमा मोरङ सोलकपुर, त्यसपछि जनकपुर, अनि त्यसपछि चितवन, अनि बुटवल, अनि कैलालीको लम्की, यी 5 क्षेत्रमा चाहिँ हाम्रो कार्यान्वयन इकाइको रूपमा चाहिँ रहेर सूर्य संरक्षण सम्बन्धी सम्पूर्ण कार्यक्रमहरू यिनै कार्यान्वयन इकाइ र अनि केन्द्रद्वारा चाहिँ सञ्चालन गर्ने गरी रहेको छ। र केन्द्रमा अनुसन्धान शाखा, योजना शाखा लगायतका सहयोगी शाखाहरू चाहिँ रहेर यसरी यसले चाहिँ काम गरिरहेको
अवस्था। यो खालको समिति गठन भएको छ विभिन्न क्षेत्र र तहमा होइन, र यो समितिले यसरी काम गरिराख्दाखेरि चाहिँ चुरे दोहनको अवस्था कस्तो पाउनु भएको छ विशेष गरी तराई मधेस क्षेत्रमा?
राम्रो क्वेशन गर्नुभयो। अब दोहनको अवस्थाको हकमा भन्नुहुन्छ भने अब यो समिति गठन भएर जब चुरे संरक्षण सम्बन्धी जागरणका कार्यक्रमहरू, संरक्षणका कार्यक्रमहरू लागू भइसकेपछि चुरे क्षेत्र के हो, किन संरक्षण गर्नुपर्छ भन्ने खालको चेतना जनतामा एक किसिमले पूर्व मेजीदेखि पश्चिम महाकालीसम्म फैलिरहेको अवस्था छ। र दोहनको कुरा गर्दाखेरि अब यो जुन अब हाम्रो अहिले अब यो जननिर्वाचित सरकार आइसकेपछि एउटा विकासले चाहिँ तीव्र गति लिइरहेको अवस्थामा स्थानीय तहमा सूर्य संरक्षण गर्नुपर्छ भन्ने एउटा एक किसिमको चाहिँ जागरण सबैमा आइरहेको कारणले दोहन चाहिँ पहिलाको भन्दा धेरै नै नियन्त्रणमै रहेको चाहिँ हामीलाई महस भएको अवस्था छ। र ढुङ्गा गिटीको चाहिँ हाम्रो यो सूर्य समिति गठन भइसकेपछि विदेश निकासी पनि प्रतिबन्ध भएको अवस्था छ। त्यसले गर्दाखेरि पनि चुरे दोहन चाहिँ केही नियन्त्रणमै भएको चाहिँ हामी महसुस गरेको
तपाईँहरू केन्द्रीय तहमा बसेर यो खालले महसुस गर्नु एक हिसाबले स्वाभाविक पनि होला होइन, तर स्थानीय तहमा त्यहाँ जुन चुरे दोहनको चपेटामा परेका स्थानीयहरू हुनुहुन्छ उहाँहरूको कुरा सुन्ने हो भने चाहिँ कसैको खेती योग्य जमिनहरू नदी कटानले बगाएको छ, कतिपयको घरवासहरू बाढी पहिरो जस्तो भूछे जस्ता समस्यामा चपेटामा परेका छन्। यसरी हेर्दाखेरि त चुरेको व्यवस्थित दोहन भएको जस्तो त देखिँदैन।
हजुर, निश्चित रूपमा यहाँले भनेको कुरामा पनि धेरै सत्यताहरू पनि छन्। अब योजनाले 164 यो चुरे क्षेत्र भएर बग्ने नदी प्रणालीहरूमा चाहिँ 20 चुरे क्षेत्र भएर बग्ने नदीहरूलाई चाहिँ संरक्षणको कार्यक्रमहरू लागू गरेर त्यसलाई चाहिँ हामीले नदी नियन्त्रण गरिसक्नुपर्छ भनेर गुरु योजनाले चाहिँ आवश्यक बजेट सहितको व्यवस्था गरेको छ। र अब अहिले हाम्रो नेपाल सरकारद्वारा विनियोजित बजेट चाहिँ लगभग हजुरको गुरु योजनाले निर्दिष्ट गरेको बजेट भन्दा लगभग 20% भन्दा बढी विनियोजन भएको अवस्था पनि छैन। र त्यसले गर्दाखेरि गुरु योजनाले निर्दिष्ट गरेका ठ्याक्कै हामीले नदी नियन्त्रणहरू सम्बन्धी कार्यक्रम हुबहु लागू गर्न नसकेको अवस्था पनि छ। र त्यसमा अब हजुरको विभिन्न दात्री निकायहरूसँग पनि अब यसको लागि संरक्षणको लागि चाहिँ केही पहलहरू पनि भइरहेको पनि अवस्था पनि छ। र त्यसले गर्दाखेरि जनताले जति महसुस गर्नुपर्ने हो त्यो रूपमा चाहिँ अहिले हाल चाहिँ उपलब्धि नभइरहेको अवस्थालाई पनि हामी चाहिँ मनन गर्नुपर्छ।
यो राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र स्थानीय तहका सरकारहरू बीचमा कस्तो किसिमको तालमेल समन्वय छ?
अब हामीले 5 कार्यक्रम कार्यान्वयन इकाइ मार्फत जुन हामीले चुरे संरक्षणका कार्यक्रमहरू लागू गरिरहेका छौँ र ती सम्पूर्ण कार्यक्रमहरू स्थानीय निकायहरूसँग समन्वय गरेर त्यहाँका चाहिँ पदाधिकारीज्यूहरू जस्तै मेयर, उपमेयरज्यू, गाउँपालिका अध्यक्षज्यूहरू, बालाध्यक्षज्यूहरू र अनि वडाध्यक्षज्यूहरूसँग चाहिँ समन्वय गरेर नै यो सबै कार्यक्रमहरू चाहिँ लागू गर्ने गरिएको छ।
जस्तो कतिपय स्थानीय जनताहरूको गुनासो चाहिँ के रहन्छ भन्दाखेरि स्थानीय सरकारले नै अलिकति अव्यवस्थित चुरे दोहनको लागि अप्रत्यक्ष रूपमा चाहिँ सघाइरहेको छ। जस्तो अव्यवस्थित खालका क्रसर उद्योगहरू धेरै नै खुलिरहेका छन् होइन, रातारात चाहिँ ढुङ्गा गिटी बालुवाको अव्यवस्थित दोहन र निकासी हुनको लागि पनि सरकारले रोकेको छैन। यसको मतलब अब सबै त होइन तर केही स्थानीय सरकारकै व्यक्तिले अलिकति आफ्नो शक्तिको चाहिँ दुरुपयोग गरेको भन्ने खालका गुनासा पनि छन्। यो विषयमा चाहिँ यहाँहरूसम्म खबर आइपुगेको छ कि छैन अथवा कसरी हेरिराख्नु भएको छ यसलाई?
हजुर, यस्ता थुप्रै गुनासाहरू हरेक वर्ष अब यो जुन यो विकास निर्माणले जब तीव्र गति लिन्छ त्यतिखेर यस्ता समस्या समस्याहरूको आइरहने त्यसमा उजुरीहरू आइरहने त्यो त अब स्वाभाविक रूपमा भइ नै रहेको छ र त्यसको लागि हामीले अब चाहिँ त्यहाँको स्थानीय निकाय स्थानीय अब भनौँ न हाम्रो जिल्ला प्रशासन कार्डले हाम्रो त्यहाँका वन कार्डलेहरूलाई चाहिँ हामीले चाहिँ पत्राचार गरेर मोबाइलले भनेर चाहिँ सजग गराइरहेको अवस्था छ।
यतिका समय भइसक्दाखेरि चाहिँ यो समितिले अहिलेसम्म 1-2-3 गरेर हामीले यस्ता यस्ता उपलब्धिहरू गर्यौँ भनेर भन्न सक्ने गरी केही कामहरू भएका छन्?
उपलब्धिहरू हजुरको थुप्रै छ। वास्तवमा अत्यधिक चुरे दोहनकै परिणाम स्वरूप नै यो समिति गठन भएको हो र समितिले जब कार्यक्रम सुरु गरिसकेपछि नदी प्रणाली अनुसारकामा चाहिँ यसलाई विभाजन गरेर एकीकृत रूपमा विभिन्न कार्यक्रमहरू भू संरक्षण सम्बन्धी, पशु विकास सम्बन्धी, नदी प्रणाली संरक्षण सम्बन्धी, तटबन्धहरू, विभिन्न अनुसन्धान सम्बन्धी विषयहरूमा पनि हामीले त्यसमा चाहिँ गरिरहेका छौँ। अनि त्यस्तै हट स्पोर्ट संरक्षण अनि विभिन्न पर्यापर्यटन सम्बन्धी ताल तलैयाको चाहिँ त्यसको जीर्णोद्धार गरी चाहिँ त्यसमा चाहिँ तराईमा जुन पानीको स्कार्सिटी छ त्यसको चाहिँ वाटर रिचार्ज होस् भनेर विभिन्न ताल तलैयाहरूको संरक्षणहरूका कार्यक्रमहरू गरेर जम्मा जम्मी 17 कार्यक्रमहरू र 2074 साल 14 गते नेपाल सरकारले यसको 20 वर्षे गुरु योजना चाहिँ पारित गरेर अहिले हाल त्यही गुरु योजनाले निर्दिष्ट गरेका कार्यक्रमहरूलाई नै विकसित गर्दै हालसम्म चाहिँ त्यसै अनुसारको चाहिँ बजेट विनियोजन भएर संरक्षणहरूका कामहरू भइरहेको अवस्था छ। अब यसै वर्ष हामीले चाहिँ अब यो राष्ट्रिय योजना आयोगको चाहिँ पहलमा चुरे समितिद्वारा चुरे क्षेत्रबाट हुने विकास निर्माणका कामहरूलाई चाहिँ केही निश्चित ठाउँमा मात्रै गर्ने र अरू ठाउँमा चाहिँ हामी संवेदनशील क्षेत्रहरूलाई चाहिँ विकासको निर्माण कामबाट अलिकति टाढा राखेर त्यसको संरक्षण गर्ने भनेर हामीले अहिले यो नेपाल इन्जिनियरिङ संस्थानसँग एउटा अध्ययनको लागि एउटा सम्झौता गरेका छौँ। त्यसको रिजल्ट पनि अब आउने छ र त्यसमा चाहिँ हामीले विकास कोरिडोर तोक्ने कार्यलाई पनि हामीले चाहिँ अब सायद यही वर्ष नै हामीले त्यो काम सक्छौँ। सूर्य क्षेत्रको विनाशको सबभन्दा बढी दुष्परिणाम भोग्ने त त्यही क्षेत्रका बासिन्दाहरू नै हुनुहुन्छ। त्यसले गर्दाखेरि उहाँहरूमा चाहिँ जबसम्म सचेतना आउँदैन हाम्रो प्रयासले मात्रै पनि यो कार्य चाहिँ सम्पन्न हुँदैन भन्ने चाहिँ मैले महसुस गरेँ। स्थानीय सरकारको सबभन्दा ठुलो दायित्व भनेकै यो नदीजन्य पदार्थको चाहिँ जुन हामीले चाहिँ उत्खनन गर्छौँ त्यसमा चाहिँ जनतालाई सचेतना फैलाउने अहिले बलि अब सूर्य क्षेत्रको चाहिँ हजुरको दोहनहरूमा चाहिँ विभिन्न अब यो चोरी निकासी हुने समस्या भोगिरहेको भए पनि हामीले महसुस गरेका छौँ र अझ बढी जनतालाई चेतना जगाएर यो जनतालाई चाहिँ बुझाउनु पर्ने दायित्व त स्थानीय निकायकै हुन्छ जस्तो मलाई लाग्छ।
समितिका काम र भविष्यका योजनाहरूका बारेमा महत्त्वपूर्ण जानकारी दिनुभएकोमा राष्ट्रपति चुरे तराई मध्ये संरक्षण विकास समितिका वन विज्ञ एवं अनुसन्धाता राजन रेग्मीप्रति हामी आभारी छौँ। वर्तमान समयमा चुरे अत्यधिक दोहनको चपेटामा परेको, नागरिकमा संरक्षण सम्बन्धी जनचेतनाको कमी भएको र चुरे संरक्षणको लागि लगनशीलताका साथ काम गर्ने सङ्घ संस्थाको कमी भइरहेको यस अवस्थामा चुरे संरक्षणको मुख्य दायित्व निर्वाहका लागि नेपाल सरकारद्वारा गठित यस राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिप्रति समुदायले ठूलो अपेक्षा एवं भरोसा राखेका छन्। आगामी दिनमा उत्तरदायित्व वहन गर्दै चुरे संरक्षणमा समितिले उल्लेखनीय काम गर्नेछ भन्नेमा हामी पनि आशावादी छौँ।
अहिले हामी चुरे संरक्षणका विषयमा जानकारी र पैरवी गर्ने गराउने उद्देश्यले प्रदेश 2 का 3 जिल्लाहरू क्रमशः धनुषा, महोत्तरी र सर्लाहीका 10 स्वतन्त्र रेडियो स्टेशनहरूको सहकार्य र अर्थ जर्नालिज्म नेटवर्क इन्टरन्युजको सहयोगमा डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसले काठमाडौँ उपत्यकाबाट संरचित कार्यक्रम लहर चुरे र जीवनको केन्द्रीय संस्करण सुनिरहेका छौँ।
मुलको पानी आँगनमा आउँछ सधैँ तन्न,
मुलको पानी आँगनमा आउँछ सधैँ तन्न,
कहिले पानी खाली हुन्न भकारी मान्न,
मुलको पानी आँगनमा आउँछ सधैँ तन्न,
मुलको पानी आँगनमा आउँछ सधैँ तन्न।
सहभागी श्रोता, यसका साथै आजका लागि हामी कार्यक्रम लहर चुरे र जीवनको अन्त्यमा आइसकेका छौँ। चुरे संरक्षणका विषयमा सबैलाई जानकारी र पैरवी गराउने उद्देश्यले सञ्चालित कार्यक्रम लहर चुरे र जीवनको अन्त्यमा कार्यक्रममा आज प्रस्तुत सामग्रीको सार संक्षेप झलक फेरि सुनौ।
सूर्य क्षेत्रमा चाहिँ आकाशे पानीको भरमा चाहिँ खेतीहरू गर्नु परेको छ।
सूर्यलाई चाहिँ संरक्षण गरेर बिरुवाहरू लगाएर भुछे हुने जग्गाहरूलाई चाहिँ रोकथाम गर्यो भनेदेखि त्यसबाट चाहिँ पानी चाहिँ आफसे आफ पलाउँदो रहेछ।
सूर्यकै कारणले भाग्य
सूर्यकै विनाशको कारणबाट किन पानी जब थोरै पर्छ अनि यो माटोमा पनि हुनुपर्ने पानीको क्षमता त्यो छैन।
गोरुको आयोजनाको रूपमा नेपालको संवेदनशील चुरे क्षेत्रको विगतको स्थितिलाई संरक्षण गर्नको लागि विकास समिति आयोग 2013 अन्तर्गत चाहिँ गठन गरिएको हो
र साथमा अन्य लोकहितकारी सन्देश पनि हामीसँग छन्।
सहभागी श्रोता, कार्यक्रम लहर चुरे र जीवनको यो अङ्क सुनिसकेपछि चुरे क्षेत्र संरक्षणका बारेमा थप जानकार भयौँ होला भन्ने आशा गर्दछौँ। अब भने कार्यक्रमका बारेमा आफ्ना सुझाव, सल्लाह र प्रतिक्रिया दिने माध्यम र तरिकाको बारेमा यो छोटो जानकारी सुनौँ।
रेडियो कार्यक्रम लहर चुरे र जीवनको आजको खण्ड तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम मार्फत तपाईँ के कस्ता सवालका बारेमा जान्न सुन्न चाहनुहुन्छ? चुरे संरक्षणमा आफ्नो गाउँ बस्ती पालिकामा भइरहेका उदाहरणीय प्रयासका बारेमा बताउन चाहनुहुन्छ भने एनटिसी टोल फ्री आइभीआर नम्बर 1660100456 र एनसेल टोल फ्री आइभीआर नम्बर 9815720000 फोन गरेर रेकर्ड गराउनुहोस् है। सुझाव रेकर्ड गराउँदा आफ्नो पूरा नाम र ठेगाना भन्न नभुल्नुहोला। हामी तपाईँका विचारलाई कार्यक्रममा समेट्नेछौँ। सम्झनाका लागि टोल फ्री आइभीआर नम्बरहरू फेरि एकपल्ट, एनटिसीका लागि 1660100456 र एनसेलका लागि 9815720000। याद गर्नुहोस्, यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
कार्यक्रम लहर चुरे र जीवनबाट अब भने बिदा लिने बेला भइसकेको छ। अहिले तपाईँ सुनिरहनु भएको रेडियो स्टेशनबाट हरेक 15 दिन अर्थात् पाक्षिक अन्तरालमा कार्यक्रम लहर चुरे र जीवनको नयाँ अङ्क साप्ताहिक रूपमा पुनः प्रसारण र तिनै स्थानीय रेडियो कार्यक्रमहरूको समष्टिगत स्वरूप केन्द्रीय संस्करणको नयाँ अङ्क सुन्न नभुल्नुहोला।
त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनका लागि मार्गदर्शन प्रदान गर्नुहुने सहकर्मी उपेन्द्र र प्राविधिक सहयोगी दिनेशसँगै म सरिता
अनि म पवनलाई पनि बिदा दिनुहोस्।
नमस्ते।